सँगै बस्दा दादा दिदी हजुर बारामा, स्कुलमा झै कति धेरै सिक्ने कुरा, घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ, भान्सातिर आमालाई काम सघाएनी हुन्छ, चराहरू घर नजिकै चिरिबिरी गर्छ, गाई बस्तुलाई नानी बाबु कति मन पर्छ, घरको सफाइ बारीको घाँस काटे पनि हुन्छ, ठुलासँग मनका कुरा साटे पनि हुन्छ, चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला, प्रतिभालाई देखाउन गर्न हुन्न ढिला।
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई।
प्यारा भाइ बहिनीहरू नमस्कार, सन्चै हुनुहुन्छ? रेडियो बाल सिकाई कार्यक्रमको 109 अङ्कमा तपाईँहरूलाई स्वागत छ। यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो।
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ। यो कार्यक्रम रातोबंगला फाउन्डेशन, रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पप को संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
आजको हाम्रो पहिलो तथ्य तेक्वान्दोको बारेमा। कोरियन मार्शल आर्ट्सको एउटा अंशको रूपमा तेक्वान्दोलाई लिइन्छ। यसका जम्पिङ, स्पिनिङ किक, हेड हाई किक जस्ता विभिन्न थरीका मुभमेन्ट तथा टेक्निकहरू हुन्छन्। तेक्वान्दो खेल आफ्नो बचाउका लागि हात र खुट्टा चलाएर खेल्ने खेल हो। यो कराते खेलसँग मिल्दोजुल्दो हुन्छ। यस खेलका लागि चाहिने सामानहरू चेस्ट प्रोटेक्टर, फुट प्रोटेक्टर, फोरआर्म गार्ड्स, ह्यान्ड ऱ्याप, माउथ गार्ड, सिन गार्ड आदि हुन्।
तेक्वान्दो सबैभन्दा प्राचीन, अनुशासित, व्यवस्थित र वैज्ञानिक कोरियाली पारम्परिक मार्शल आर्ट मध्ये एक हो। तेक्वान्दोले लडाई कौशल मात्र होइन, समर्पण, अनुशासन र भक्ति पनि सिकाउन मद्दत गर्छ। यस खेलले शारीरिक र मानसिक रूपमा मानिसहरूलाई बलियो बन्न मद्दत गर्छ। यस खेलका निम्ति साहस र धैर्यको निकै आवश्यकता पर्छ।
तेक्वान्दोलाई नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङको नेतृत्वमा सन् 1983 एउटा समूहले मार्शल आर्टको रूपमा नेपालमा परिचय गराएको थियो। नेपाल तेक्वान्दो एसोसिएसन एनटिए देशको खेलकुदका लागि प्रशासनिक निकाय हो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला सङ्घ एनटिएका सम्बद्ध सदस्यहरू हुन्। बैङ्ककमा आयोजित 7 अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाल तेक्वान्दो एथलिटहरूले उत्कृष्ट प्रदर्शन गरे। नेपालका प्रसिद्ध तेक्वान्दो खेलाडीहरूमा दीपक विष्ट, निशा रावल, विधान लामा, सीता कुमारी राई, संगीना वैद्य आदि हुन्।
नेपाल तेक्वान्दो एथलिटहरूले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा, ओलम्पिक, साफ खेलहरूमा राम्रो प्रदर्शन गरी स्वर्ण, रजत र काँस्य पदकहरू जितेका छन्। आजकल नेपालमा यो खेल निकै लोकप्रिय बन्दै गएको छ। यस खेलको उपयोगिता थाहा पाएर बालबालिकाहरू उत्साहपूर्वक तालिममा सहभागी भएको पाइन्छ। तर कोरोनाको कारण यस खेलमा पनि असर भने पक्कै परेको छ।
आजको अर्को तथ्य अर्थशास्त्रको बारेमा। अर्थशास्त्र अर्थ अथवा आर्थिक कारोबार सम्बन्धी शिक्षा दिने एउटा विषय शास्त्र हो। अर्थशास्त्रको अङ्ग्रेजी समानान्तर शब्द इकोनोमिक्स हो। यो ग्रिक शब्द आइकोनोमियाबाट बनेको छ। यसको अर्थ हुन्छ घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु। तर सन् 1776 युरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामाकरण समेत भएको थिएन।
वेल्थ अफ नेसन्स पुस्तकका रचनाकार एडम स्मिथले अर्थशास्त्रलाई राज्यको सम्पत्ति बढाउने तरिका खोजी गर्ने शास्त्र भनेका हुन्। पछि विद्वानहरूले यस विषयलाई विभिन्न नाम दिने प्रयास गरे। 19 शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनैतिक अर्थशास्त्र नामले यस विषयको सम्पूर्ण क्षेत्र समेट्न सक्दैन। यस शास्त्रमा सामाजिक मानिसका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको पनि अध्ययन गरिन्छ, तर यस्ता कुराहरूको राजनीतिसँग बहुधा कुनै सम्बन्ध हुँदैन।
त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र भन्नु उचित ठाने। यसरी वेल्थ अफ नेसन्सदेखि सोसल इकोनोमिक्ससम्म विविध नामले सम्बोधित गरिएको यस विषयलाई 20 शताब्दीमा इकोनोमिक्स अर्थात् अर्थशास्त्र भन्ने प्रचलन भयो। यद्यपि इकोनोमिक्स नामलाई प्रचलन गराउने श्रेय नवशास्त्रीय अर्थशास्त्री प्रोफेसर मार्शललाई जान्छ, तर उनी आफैले भने राजनीतिक अर्थशास्त्र र अर्थशास्त्र दुवैलाई पर्यायवाची मानेका छन्।
भाइ बहिनीहरू, आज हामी शाश्वत पराजुलीद्वारा लिखित पुतलीको यात्रा नामक कथा सुन्दैछौं। यस कथालाई बाल साहित्य प्रवर्धन केन्द्र हिमाल किताबले प्रकाशनमा ल्याएको हो। प्रकृति कर्माचार्यबाट सुनौ कथा पुतलीको यात्रा।
सानी पुतली चुलबुले थिए। ऊ साह्रै राम्री पनि थिए। उसका पखेटा रङ्गी चङ्गी थिए। ऊ स्कुल छेउको बगैँचामा बस्थे। बगैँचामा थुप्रै फुल फुलेका थिए। ती फुलहरू कुनै राता थिए, कुनै पहेँला थिए, कुनै फुल साना थिए भने कुनै चाहिँ ठुला थिए। पुतली तिनै फुलमाथि फुर फुर गर्दै नाच्थे। कहिले फुलमाथि गएर बस्थे अनि फुलको रस खाएर दङ्ग पर्थे। फुर्सदका बेला पुतली स्कुलको झ्यालमा गएर बस्थे। कक्षा कोठामा साना केटाकेटी पढिरहेका हुन्थे। त्यो देखेर पुतलीलाई पनि पढ्न मन लाग्थ्यो। ऊ सोच्ने गर्थे, तर मलाई पढाउने कसले? एक दिन कक्षामा पढाइ चलिरहेको थियो। त्यहाँ नयाँ ठाउँ घुम्नुपर्छ भन्ने कुरा शिक्षकले पढाइरहेका थिए। पुतलीले त्यो कुरा सुने। उसलाई लाग्यो, हो त नि, नयाँ ठाउँ घुम्नुपर्छ। पुतलीले धेरै बेर सोचे। मलाई पनि नयाँ ठाउँ घुम्ने मन छ, तर कहाँ जाने होला? उसले सम्झे। अघिल्लो हप्ता एउटी साथी पुतली उसकहाँ आएकी थिए। साथी पुतलीले फर्कने बेलामा भनेकी थिए, मेरी मायालु साथी, तिमी पनि मेरो घरतिर घुम्न आऊ है। पुतली साथी कहाँ जाने भए। उसले यात्राको बन्दोबस्त मिलाए। साथीका लागि एउटा उपहार पनि तयार पारे। हिँड्नु अगाडि उसलाई केही कुरा बिर्से झैँ लाग्यो। उसले निकै बेर सोचेर मनमनै भने, ओहो, एउटा कुरा त भुसुक्कै बिर्सेछु। उसले स्कुलमा पढाएको कुरा सुनेकी थिए। यात्रामा जाँदा के पर्छ, कसो पर्छ, प्राथमिक उपचारको सामान पनि सँगै लानुपर्छ। उसले फर्स्ट एड बक्स पनि बोके। अब भने पुतली यात्राका लागि तयार भए। बिहानै घाम झुल्कियो। फुल र पातमा शीतका थोपा टल्किए। आकाशमा चराहरूको चिरबिर सुनियो। त्यही बेला पुतली फुर्र उडेर बगैँचामा आइपुगे। ऊ सधैँ बस्ने गरेको सूर्यमुखी फुलमा बसे। सूर्यमुखी फुलको बोट अग्लो थियो। त्यहाँबाट उसले सबै फुललाई हेरी। उसले सबैलाई विदाईको नमस्ते गरी अनि उडेर पर पुगे। सूर्यमुखी र गुलाबका फुल हल्लिरहेका थिए। फुलहरूले भनिरहेका थिए, साथी, तिम्रो यात्रा सफल होस्। पुतली निकै बेर उडिरहे। एउटा सुन्दर बगैँचामा पुगेर ऊ टक्क अडे। उपर खालको डिलमा बसेर बगैँचातिर हेर्न थाले। आहा, कति राम्रो बगैँचा, कति धेरै फुलहरू! यो बगैँचा त मेरो स्कुल छेउको बगैँचा भन्दा पनि राम्रो रहेछ, पुतलीले खुसी हुँदै भने। पुतली उडेर सयपत्री फुलको बोटमा पुगे। फुलमाथि बसेर फुलको रस पनि खाए अनि फुलसँग कुनै के कुरा गरे। त्यसपछि पखेटा फरफराउँदै फुलसँग बिदा मागे। सयपत्री फुलले मुसुक्क हाँसेर भन्यो, पुतली, तिमी साह्रै राम्री छौ। पुतली दङ्ग परे। उसले लजाउँदै भने, म के राम्री छु र? हाम्रो बगैँचा नजिकै अर्को बगैँचामा बस्ने पुतली पो राम्री छे। पुतली नागी बेली चालले उड्दै पर पुगे। उसले बाटामा अर्को बगैँचा देखे। ऊ बगैँचा नजिकै पुगे। पुतली सानो फुलको बोटमा बसे। उसले चारैतिर हेरेर भने, होइन होइन, यो बगैँचा होइन रहेछ, यो त नर्सरी पो रहेछ। यहाँ ससाना बिरुवा तयार हुँदै रहेछन्। पुतलीले अलि पर हेर्दै भने, हो त, ऊ पर मालीदाई पनि रहेछन्। पुतलीले अलिपरको क्यारीमा ससाना मुना पलाएको बोट पनि देखे। कुनै बोटमा एउटा पात थियो, कुनैमा दुईवटा। पुतलीले अझै पर हेरी, त्यहाँ झन्डै एक बित्ता अग्ला बिरुवा थिए। तिनीहरूमा थुप्रै पात पलाइसकेका थिए। कुनै कुनै बोटमा त कोपिला समेत लागिसकेका थिए। पुतली ती सबै कुरा हेर्दै अगाडि बढे। ऊ एउटा होचो डाँडा काटेर सानो जङ्गलमा आइपुगी। ओहो, यहाँ त अनौठो कुरा देखियो। केही रुखलाई पुतलीहरूले छपक्कै ढाकेका थिए। पुतली नै पुतली बसेको रुख ढकमक्क फुल फुले झैँ देखिन्थ्यो। यो देखेर पहिले त पुतली अलमल्ल परी। अनि उसले पुतलीको हुलमा गएर सोधी, तिमीहरू सबै किन यहाँ जम्मा भएका? एउटी नक्कली पुतलीले पखेटा फरफराउँदै भनी, हामी बसै सरेका हौँ। पुतलीले कुरा बुझे। ऊ उड्दै उड्दै निकै पर पुगी। उसलाई भोक पनि लाग्यो र तिर्खा पनि लाग्यो। उसले देखी एउटा घरको आँगनमा केही फुल फुलिरहेका थिए। ऊ एउटा फुलको बोटमा पुगी। पुतली फुलको रस खाइरहेकी थिए। दुईटा पुतलीहरू जुत्दै आइपुगे। ती पुतलीहरू कहिले चौरमा लड्थे, कहिले चाहिँ एउटाले अर्कालाई लखेर्दै पर पुग्थे। एउटी पुतली लड्दा लड्दै गमलामा झरी। अर्को पुतली चाहिँ सुकेका पातमा गएर लडी। उसका पखेटा सुकेका पात जस्तै फुस्रा रङका थिए। अब उसलाई कसले देख्ने? पुतली यो सबै हेरिरहेकी थिए। उसले मनमा नै सोची, हामीले शत्रुबाट बस्ने र अरूहरूलाई अल्मल्याउने पखेटाको रङले त हो नि। उसले लड्ने पुतलीलाई सोधे, तिमीहरू किन झगडा गरेको? हेर न, त्यो फुच्चे पुतली जहिले पनि मलाई सताउँछे। मलाई बगैँचाको कुनै पनि फुलमा बस्नै दिन्न। यसरी झगडा गर्नुहुन्छ? मिलेर पो बस्नुपर्छ त, पुतलीले भने। उसले लड्ने पुतलीलाई अझै निहालेर हेरेर भने, ओहो, तिमीलाई त चोट पनि लागेको रहेछ। मलाई यहाँ दुखिरहेको पनि छ, लड्ने पुतलीले आफ्नो खुट्टातिर देखाउँदै भने। पुतलीले आफ्नो फर्स्ट एड बक्सबाट मलम निकालेर लड्ने पुतलीलाई लगाइदियो। लड्ने पुतलीको दुखाइ केही कम भयो। उसले भने, मलाई पहिलेको भन्दा धेरै आराम भयो साथी। तिमीलाई धेरै धेरै धन्यवाद। अब मैले बाटो लाग्नुपर्छ, मलाई धेरै अबेरो भइसकेको छ। पुतलीले पखेटा फरफराएर उड्न थाले। ओहो, मैले त भोक लागेको पनि बिर्सेछु। साथीलाई मद्दत गर्दा भोक तिर्खा नै बिर्सिँदो रहेछ, पुतलीले आफ्नो पेट छाम्दै भने। ऊ बाटो छेउमा फुलेको सानो थुङ्गे फुलमा गएर बसेर त्यसैको रस खान थाले। ऊ धेरै भोकाएको थिए, त्यसैले एक सुरमा फुलको रस खाइरहेकी थिए। एक्कासी उसलाई धक्का दिएर अर्को पुतली फुर्र उडी। धक्का दिने पुतलीले उड्दै भने, साथी, तिमीलाई छेउका केटाकेटी पक्रन खोज्दैछन्, छिटो माथि आऊ। उसले माथि पुगेर हेरी, नभन्दै ससाना केटाकेटी थपडी मार्दै पुतलीतिर हेरिरहेका थिए। उसलाई ढाक्ने पुतली चाहिँ अघि उसले मलम लगाएर उपचार गरिदिएकी सानी पुतली थिए। पुतलीले उड्दा उड्दै लामो सास फेरि। उसले आफूलाई बचाइदिने साथीलाई धन्यवाद दिए। अर्की पुतलीले पनि भने, तिमीले पनि त मलाई केही समय अघि मद्दत गरेकी थियौ नि। साथी भने केही सुख दुःखमा काम लाग्ने त हुन् नि। पुतली जोडले हाँसे। उनीहरू केही छिन कुरा गरेर छुट्टिए। पुतलीले खोला पारी बास बस्ने योजना बनाएकी थिए। पुतली अलि पर मात्र के पुगेकी थिए, बेसरी पानी पर्न थाल्यो। पुतलीलाई नमज्जा लाग्यो। उसको योजना बिग्रियो। खोला पारी पुग्न नसकिने भयो भन्ने उसलाई लाग्यो। ऊ ओत लाग्न कर्कलाको पातमुनि बसे। पुतलीले एउटा झुसिल किरो पातमा घस्दै हिँड्दै गरेको देखे। झुसिल किरो देखेर ऊ जसङ्ग भए। उसले सोची, म पनि त पहिले झुसिल किरो नै थिएँ नि। ओहो, त्यति बेला मलाई हिँड्न पनि कति मुस्किल हुन्थ्यो। घन्टौँ हिँड्दा पनि बिरुवाको फेदबाट टुप्पोमा पुगिँदैनथ्यो। अहिले त म छिनभरमै उडेर कहाँ पुग्छु। पुतलीले फेरि पुरानै कुरा सम्झे। म आमाले पारेको फुल लार्वा थिएँ, अनि फेरि प्युपा झुसिल किरो भएँ। त्यतिखेर म पात खान्थेँ। त्यसबेला मेरो शरीर काइटिन नाम गरेको कडा चिजले भनेको हुन्थ्यो। बाहिरी छाला फेरिदा फेरिदा म पुतली भएँ। हामी साँच्चै अनौठा छौँ भने, मानिसका केटाकेटी आफू जस्तै हुन्छन्, तर हामी भने सानो हुँदा पुतली जस्ता हुँदैनौँ, झुसिल किरा हुन्छौँ। पुतली टोलाउन थाले। टोलाउँदा टोलाउँदै ऊ भुसुक्क निदाए। निकै भेरपछि केटाकेटीको हो हल्लाले पुतली बिउजिए। पानी थामिसकेर झलमल्ल घाम लागिरहेको थियो। अलि पर केटाकेटी थपडी बजाएर गीत गाउँदै थिए। सप्तरङ्गी इन्द्रेणी पारी पाखामा, इन्द्रेणी नै टाँसियो हाम्रो आँखामा। एउटी सानी केटी भनिरहेकी थिए, आज इन्द्रेणी कति राम्रो, पुतलीको पखेटा जस्तै सप्तरङ्गी। पुतली कर्कलाको पातमाथि आएर बसे। उसले पारी पाखामा हेरी, नभन्दै इन्द्रेणी लागेको रहेछ। सातवटा रङ मिलेर बनेको इन्द्रेणी असाध्यै सुन्दर देखिन्थ्यो। उसले आफ्ना पखेटातिर पनि हेरी। उसका पखेटा पनि रङ्गी झन्ने थिए, साँच्चै इन्द्रेणी जस्तै। पुतलीलाई खुसी लाग्यो, अनि फुर्र उडेर खोलातिर गयो। खोला पारी बरको ठुलो रुख थियो, त्यसमा एउटा टोटको थियो। पुतली त्यहीँ बास बस्यो अनि ऊ सोच्न थाल्यो, भोलि त म आफ्नो साथी कहाँ पुग्छु, मलाई देखेर ऊ कति खुसी हुन्छ होले। यस्तै कुरा सोच्दै ऊ भुसुक्क निदाए। भोलिपल्ट पुतलीले आँखा मिच्दै बाहिर हेरे। बाहिर आकाश सफा थियो, न्यानो घाम लागिसकेको थियो। उसले अलि पर आँखा पुर्याए, छेउको फुलबारीमा दुईवटा पुतली फुल फुल गर्दै नाचिरहेका थिए। उसले देखे उनीहरू मिलेर खेलिरहेका थिए। पुतलीलाई लाग्यो यिनीहरू त जाति रहेछन्, झगडा पनि नगर्ने, मिलेर खेल्ने कति राम्रो बानी। ऊ टोर्काबाट बाहिर निस्केर पूर्वतिर लागे। केही क्षण उडेपछि पुतली हिलो माटो भएको ठाउँमा आएर बसी। आफ्नो ढुङ्रो जस्तो थुतुनो उसले हिलामा गाडेकी थिए। त्यो देखेर नजिकै फुलेको फुलले भन्यो, ए राम्री पुतली, किन हिलामा बसे कि? पुतलीले फुलतिर हेर्दै भने, हामीलाई तिम्रो रस मात्रै खाएर कहाँ पुग्छ र? हामीले हाम्रो शरीरलाई चाहिने खनिज लवण यही हिलाबाट लिनुपर्छ नि। फुल झिल्ल भरि पुतली म जान्छु है भन्दै उडी। आज पुतली असाध्यै फुर्तिली देखिएकी थिए। आफ्नो साथीलाई भेट्न पाइने कुराले ऊ खुसी थिए। केही छिनमै पुतली एउटा सानो र राम्रो बगैँचा नजिकै पुगी। उसको साथीको बगैँचा त्यही थियो। ऊ सोच्न थाली, साथी कहाँ होलिन्, कसरी ढाक्ने होला? स्वागत छ साथी तिमीलाई, पुतली छसङ्ग भई उसकी साथी हातमा माला लिएर फुलमाथि बसेकी थिए। ऊ उडेर नजिकै आइपुगी। उसले साथी पुतलीलाई फुलको माला लगाइदिए। दुवैले अँगालो मारे, दुवैले एक अर्काको हाल खबर बुझे। उनीहरूले मिठा मिठा कुरा गरे। पुतलीले साथीलाई उपहार पनि दिए। केही बेरपछि दुवै पुतली घुम्न गए। साथीको नयाँ बगैँचामा घुम्न पाउँदा पुतली दङ्ग परे। साथीले उसलाई एउटा ठुलो घरमा लिएर गए। त्यस घरको आँगनमा थुप्रै फुल फुलेका थिए। पुतली र उसकी साथीले फुलको रस खाए। त्यस घरको एउटा कोठामा उज्यालो बत्ती बलिरहेको थियो। बत्ती वरिपरि साना ठुला पुतली नाचिरहेका थिए। उनीहरू पनि त्यहाँ गई मिसिए अनि कम्मर मर्काई मर्काई नाच्न थाले। साथीको बगैँचामा एउटा सानो पोखरी पनि थियो, त्यहाँ पात तैरिरहेका थिए। पुतलीकी साथीले भने, आऊ साथी अब हामी ढुङ्गा चढौँ। पुतलीहरू त्यही पोखरीमा तैरिएको पातको ढुङ्गामा चढे। ढुङ्गा चढ्न पाउँदा पुतली साह्रै रमाए। उनीहरूले नर्कटको झाङमा लुकामारी पनि खेले। लुकामारी खेल्न पुतलीकी साथी असाध्यै सिपालु थिए। पुतली उसलाई खोज्दा खोज्दा हैरान हुन्थे। उनीहरूले छेउछाउका अरू बगैँचा पनि घुमे, अरू पनि थुप्रै साथी बनाए। दुई दिन बित्यो, पुतलीको घर फर्किने बेला भयो। उसले मन नलागी नलागी साथीसँग बिदा मागेर छुट्टियो। छुट्टिने बेलामा उसका आँखा आँसुले रसाए। उसले साथीलाई भने, साथी अर्को साता मेरो बगैँचामा आऊ है। साथीले मुन्टो हल्लाए। पुतली फेरि भेटौँला नमस्ते भन्दै उडी। ऊ पर पुगुन्जेल फर्की फर्की साथीलाई हेर्दै थिए। बाटामा आउँदा उसले सोचे, आहा घुम्नु त पर्दो रहेछ, कति धेरै कुरा जानियो बुझियो। पुतली फर्केर आफ्नै बगैँचामा आइपुगे। उसले साथीहरूलाई आफ्नो यात्राको सबै कुरा सुनाए। बत्ती छेउ नाचेको र पापको ढुङ्गामा चढेको कुरा चाहिँ ऊ पटक पटक सुनाइरहन्थे।
सानी पुतली कस्ती थिइन्? कक्षा कोठामा भएको कुराले पुतलीलाई कस्तो लाग्यो?
पुतलीको यात्राको तयारी कस्तो थियो? नर्सरीमा पुतलीले के देख्यो?
अन्डाबाट पुतली कसरी बन्दो रहेछ त? यात्राका क्रममा सानी पुतलीले ककसलाई भेटे?
के तपाईँहरूलाई पनि सानी पुतलीलाई जस्तै नयाँ ठाउँ घुम्न मन लागेको छ अथवा कतै घुम्नु भएको छ भने हामीलाई लेखेर पठाउनु होला है।
भाइ बहिनीहरू, आज हामी ताली वा खाली भन्ने खेल खेल्छौँ। यस खेलमा हामीले गणितका समस्याहरू दिन्छौँ र यसको उत्तर पनि भन्छौँ। हामीले भनेका गणितीय समस्या र यसको उत्तर मिलेमा ताली पड्काउनु पर्छ र गलत भएमा केही पनि गर्नु पर्दैन।
एउटा उदाहरण सुनौ है त। हामीले 12 × 12 = 144 भन्यौ भने तपाईँहरूले ताली पड्काउनु पर्छ, किनकि 12 × 12 को उत्तर 144 नै हो। त्यस्तै 24 × 24 जोड्दा 42 हुन्छ भन्यौ भने तपाईँहरू चुप बस्नुपर्छ, किनकि 24 × 24 जोड्दा उत्तर 48 हुन्छ, 42 होइन, यो गलत हो।
तयार हुनुहुन्छ? खेल सुरु गरौँ है त। 4.4 12.6 जोड्दा उत्तर 17 हुन्छ। 4.4 12.6 जोड्दा उत्तर 17 हुन्छ।
1, 2, 3, 4 र 5 जोड्दा उत्तर 25 हुन्छ। 1, 2, 3, 4 र 5 जोड्दा उत्तर 25 हुन्छ।
987 799 घटाउँदा उत्तर 198 हुन्छ। 987 799 घटाउँदा उत्तर 198 हुन्छ।
15 गुणा शून्य बराबर 15 हुन्छ। 15 गुणा शून्य बराबर 15 हुन्छ।
हजारलाई 40 ले भाग गर्दा उत्तर 25 हुन्छ। हजारलाई 40 ले भाग गर्दा उत्तर 25 हुन्छ।
50 को 50 प्रतिशत 100 हो। 50 को 50 प्रतिशत 100 हो।
भाइबहिनीहरु, खेल कस्तो लाग्यो त? तपाईहरुले यसरी नै आफ्नो परिवारसँग ताली वा खाली खेल खेल्न सक्नुहुन्छ र खेल्दै गरेको फोटो वा भिडियो हामीलाई पठाउनु होला।
आदिकवि भानुभक्त आचार्यले रामायण महाकाव्य, वधु शिक्षा, प्रश्नोत्तरमाला आदि जस्ता प्रसिद्ध पुस्तकहरूको रचना गरी नेपाली साहित्यको भण्डार भर्नुभएको छ। अहिले वाचन हुन लागेको कविता भानुभक्तीय रामायणकै एक भाग हो। यस कवितामा सीता हरणपछि राम र रावण बीचको लडाईँ हुँदाको बयान छ र साथै लंकाको वर्णन पनि गरिएको छ। घर र गल्ली सुनकै छन्, त्यसमा मणि जडित हुनाले झन राम्रो देखिएको छ। शहरमा चार ढोका छन्, त्यही वीरहरूको ठूलो फौज बसेको छ।
जो पस्न आए पनि तिनीहरू लड्न तयार भएर बसेका छन्। पूर्व ढोकातिर अति बलवान पाले बसेको छ, हात्ती घोडा रथहरू लिएर राक्षसहरू बसेका छन्। ढोकै पिच्छे यसरी पहरा बसेकाले यति फौज छन् भन्ने कुरा थाहा पाइ नसक्नु छ। तापनि यस्तो बलियो फौजलाई समेत बानर सेनाले ध्वस्त पारे, लंका पोलेर खाक बनाएर शत्रुको सेखी झारेको कुरा कवितामा व्यक्त भएको छ। मालिनी र श्रगधारा छन्दमा लेखिएको कविता पहिला भाइ बहिनीहरूले ध्यान दिएर शिक्षक सुधा ओझाबाट सुन्नुहोस् र दोस्रो पटक हामीसँगै वाचन गर्नुहोस्।
रामायणबाट घर पनि सुनकै छन्, गल्ले जो छन् सुनैका, मणि जरित हुनाले झन असल छन् कुनैका। घुमी घुमी कन हेर्या सब घैचा तलाऊ, सहज सित कसैको केही लाग्दैन दाऊ। ढोका छन् चार सहरका, तही बिरहरूको फौज छ ठुलो बस्याको। जो तहाँ पस्न जाला उसी त तही लडी मर्न कम्मर कस्याको। एक अरबै पूर्व ढोका तिर अति बलवन जङ्गी पाले बस्याका। राक्षस छन् हात्ती घोडा रथहरू खजना ली खडा भइरह्याका। ढोका पीछे यसै रित सित खडी पहरा छन् सदा नित्यता। यति जम्मा छ फौज सब भनिकन खबरै पाइसक्नु छ कहाँ। यस्तो मजबुतीको फौज छ त पनि उसको ध्वस्त चौथाई पार्या। लंका पोलेर सब खाक गरिकन सहजै बैरीको सेखी झार्या। लंका पोलेर सब खाक गरिकन सहजै बैरीको सेखी झार्या।
ल, अब तपाईँहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोला। यसपटक चाहिँ यो कविता कक्षा सातका विद्यार्थी प्रसिद्ध मैनालीले वाचन गर्दै हुनुहुन्छ।
आदिकवि भानुभक्त आचार्य। घर पनि सुनकै छन्, गल्ली जो छन् सुनैका, मणि जडित हुनाले झन्न सल छन् कुनैका। घुमी घुमी कन हेर्या सब घैचा तलाऊ, सहज सित कसैको केही लाग्दैन दाऊ। ढोका छन् चार सहरका, तही बिरहरूको फौज छ ठुलो बस्याको। जो ताहा पस्न जाला, उसी त तही लडी मर्न कम्मर कस्याको। एक अर्बे पूर्व ढोका तिर ति बलवान जङ्गी पाले बस्याका। राक्षस छन् हात्ती घोडा, रथहरू खजना लिखडा भइरह्याका। ढोका पिछे यसै रित सित खडी पहरा छन् सदा नित्य ताहा। यति जम्मा छ फौज सब भनिकन खबरै पाइसक्नु छ कहाँ। यस्तो मजबुतीको फौज छ त पनि उसको ध्वस्त चौथाइ पार्या। लङ्का पोलेर सब खाक गरिकन सहजै बैरीको सेखी झार्या। लङ्का पोलेर सब ठाक गरिकन सहजै बैरीको सेखी झार्या।
तपाईँहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ त? हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।